नमस्कार, अन्तरसंवादबाट म सन्तोष रेग्मी। हामी हरेक दिन बिहान यसै समयमा समसामयिक विषयमा सम्बद्धहरूसँग कुराकानी गर्ने गर्दछौं। दशदलीय गठबन्धनको संयुक्त सरकारका नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गठबन्धन दलका शीर्ष नेताहरूको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो। नीति तथा कार्यक्रममा समेटिएका विषय, प्राथमिकता र कार्यान्वयनका विषयमा आज केन्द्रित हुनेछौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत उपस्थितिमा हिजो संचार तथा सूचना प्रविधि मन्त्रीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आजको अन्तरसंवादमा हामीसँग यिनै विषयमा कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। मन्ज्यू, यहाँलाई स्वागत छ। हजुर,
धन्यवाद।
खास गरी दशदलीय गठबन्धनको संयुक्त सरकारका तर्फबाट नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरिएको छ। प्रधानमन्त्री सहित गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा यो कार्यक्रम हिजो यहाँले नै प्रस्तुत गर्नुभएको थियो। मूल रूपमा नीति तथा कार्यक्रममा समेटिएका विषयहरू के हुन्, प्राथमिकताहरू के हुन्, त्यहीबाट शुरू गरौं न।
ठिकै भन्नुभयो। जस्तो हिजो हामीले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर सबै सम्माननीय प्रधानमन्त्रीज्यू अनि सबै गठबन्धनमा आबद्ध पूर्व प्रधानमन्त्रीज्यूहरू लगायत सम्पूर्ण नेताहरूको उपस्थितिमा हामीले न्यूनतम साझा कार्यक्रमहरू प्रस्तुत गरेका छौँ र यसमा मूलभूत रूपमा विषयवस्तुहरू समेटिएका छन् र ती विषयवस्तुहरूमा अब एउटा हाम्रो प्रस्तावनाकै कुराबाट सुरु भएको छ भने प्राथमिकताहरू र कार्यक्रमहरू, नीति र कार्यक्रमहरू भनेर यसमा हामी समेटेका छौँ र यसमा नीति कार्यक्रमहरूमा प्राथमिकताका कुराहरू पनि अब यसमा समावेश छन् भने नीति कार्यक्रमहरू पनि समावेश छन्। यसमा चाहिँ हामीले खास गरेर अब यो गठबन्धन बन्नुको उद्देश्य नै एउटा संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन, विकास भन्ने कुराहरू थियो। त्यो कुरालाई अहिले एउटा उच्च प्राथमिकतामा राखिएको छ र अहिले आउँदाखेरिमा हामीले खास गरेर संयुक्त सरकार नीति कार्यक्रमहरूमा एउटा लोकतन्त्रको सुदृढीकरणको विषयलाई महत्त्वका साथ उठाइएको छ भने त्यसपछि त्यसको चाहिँ हामीले सेवा प्रवाहको क्षेत्रमा गर्नुपर्ने कामहरू, आर्थिक रूपमा नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेर एउटा राष्ट्र अर्थतन्त्रको समस्या जुन भइरहेको छ त्यो अर्थतन्त्रको समस्यालाई कसरी विकास गर्ने भन्ने विषयमा पनि यसमा वे आउट दिएको छ र हामी यसमा यो ढङ्गले विभिन्न कार्यक्रमहरू गरेर यसको अर्थतन्त्रको सुधार गर्छौँ भन्ने विषयहरू पनि दिएको छ र कैयौँ सेवा प्रवाहसँग सम्बन्धित विषयहरू छन् र सेवा प्रवाहसँग सम्बन्धित विषयमा त्यसलाई अब अलि भरपर्दो ढङ्गले 3 महिनाभित्रमै हामीले यो सबै खालको एउटा लाइन सिस्टमलाई हटाउने भन्ने विषयहरू पनि यसमा समेटिएका छन्। पर्यटनका विषयहरू छन्, कृषिका विषयहरू छन् र नेपाल सरकारले खास गरेर अनि कानुन निर्माणका विषयहरू पनि यसमा समेटिएका छन् र कानुन निर्माण, सेवा प्रवाह, विकास निर्माण, लोकतन्त्र, गणतन्त्रको रक्षा लगायतका तमाम विषयहरूमा एउटा बुँदागत रूपमा बुँदामा यसलाई अलिकति समग्र व्याख्या पनि गरिएको छ। उद्योगका कुराहरू पनि छन् र कानुन ल्याउने महत्त्वपूर्ण कानुनहरू, संहितासँग सम्बन्धित कानुनहरू, प्रदेशमा का लागि बनाउनु पर्ने पनि कानुनहरू जो सङ्घले बनाउनु पर्ने हुन्छ पहिलोचोटिलाई ती कानुनहरू र सामाजिक रूपान्तरणका कुराहरूदेखि लिएर धेरै विषयहरूमा हामीले यसमा सविस्तार चर्चा गरेका छौँ र त्यो चर्चा गर्ने सन्दर्भमा यसलाई कैयन कुराहरू यसलाई छिटो समयमा सुरु सक्ने र धेरै जस्तो कुराहरू चाहिँ हामीले सरकारले पूर्णता पाएको 6 महिनाभित्रमा कानुन निर्माणका कुराहरू गर्ने भन्ने कुराहरू पनि छ। अब सेवा प्रवाह र सुशासन सदाचारका विषयहरू पनि यहाँ समेटिएका छन्। त्यस कारणले गर्दाखेरिमा यी सबै विषयहरूलाई जुन ढङ्गले हामीले समेट्न सकेका छौँ त्यो विषय आफैमा महत्त्वपूर्ण छन् र अझ मूलभूत रूपमा हामीले शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्यायको विषयलाई पनि यहाँ महत्त्वका साथ उठाइएको छ र त्यो विषयलाई तत्काल टुङ्गाउनु पर्छ भन्ने छ। तत्कालिक राहत पुननिर्माण लगायतका थुप्रै समस्याहरूका विषयहरूमा पर्यावरण व्यवस्थापनदेखि लिएर सबै कृषि सेवा प्रवाहसँगका विषयहरू यसो समेटिएका छन्।
अब मूल रूपमा 2-3 वटा कुराहरू र विशेष गरी त अब 9 वटा प्राथमिकता नै यहाँहरूले तय गर्नुभएको छ। संविधानको रक्षा, त्यसै गरी परिमार्जनको विषय र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संहिताको कानूनको विषय, त्यसै गरी अर्थतन्त्रको रूपान्तरण, सुदृढ गर्ने नीतिगत संरचना र कार्यगत सुधारको विषय, विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक विभेदको अन्त्य गर्ने, समता, स्वतन्त्रता र न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने, त्यसै गरी गुणस्तरीय सेवा प्रवाहको कुरा, सुशासन सदाचारको जुन यहाँले अहिले भर्खरै भन्नुभयो, भ्रष्टाचारको विषयमा विषयमा छानबिन गरेर दोषीलाई कारवाही गर्ने विषय पनि त्यसमा समेटिएको छ। अब शान्ति प्रक्रियाको विषय पनि यहाँले अहिले भर्खरै उल्लेख गर्नुभयो। शान्ति प्रक्रियाका विषयहरू मरि छन् र उत्पादनमुखी अर्थतन्त्रको विषय यी लगायत नौवटा प्राथमिकता छ, थुप्रै विषयहरू समेटिएका छन्। तर अब यहाँहरूले जुन विषयहरू ल्याउनु भएको छ यसको कार्यान्वयन कसरी हुन्छ भन्ने विषय प्रश्न छ, किनभने प्रमुख प्रतिपक्षी दल यहाँहरूसँग अलि बढ़ी नै चाहिँ आक्रामक देखिएको छ। यसअघि यहाँहरूसँगै सरकारमा रहेको हो एमाले, एमाले अस्ति यहाँहरूले यसभन्दा अगाडि पनि उहाँहरूसँगकै चाहिँ सरकार गठबन्धनमा हुँदाखेरि ल्याउनु भएको नीति तथा कार्यक्रम पनि करिब करिब यसै ढंगले आएको थियो, केही परिमार्जित र परिष्कृत अहिले देखिएको छ। यद्यपि त्यतिखेर पनि प्रधानमन्त्री कार्यालयबाटै सार्वजनिक गरिएको थियो, तर अहिले एमाले भन्छ कि यो प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गरिएको छ, यो टिप्पणी गर्नुपर्ने विषय पनि होइन भनेर त्यसरी चाहिँ लिएको छ। अब यो संसदमा मार्फत जाने विषय हो, कतिपय कुराहरू यहाँहरूले सहमति पनि बनाउनु पर्ने होला। अब यी विषयहरूमा अब यो न्यूनतम साझा कार्यक्रम कसरी कार्यान्वयनमा लैजानुहुनेछ यहाँहरूले?
एउटा ठिकै भन्नुभयो तपाईँले, अब हिजो पनि त्यसमा माननीय प्रधानमन्त्रीज्यू बोल्दाखेरि र त्यो विषयमा चाहिँ कुरा के हो भने हिजोको हाम्रो करिब करिब यो हाम्रो अहिलेको नीति कार्यक्रम यो जुन छ प्राथमिकता नीति कार्यक्रम, यो प्राथमिकता नीति कार्यक्रम चाहिँ यो समग्र रूपमा हेर्ने हो भने राष्ट्रिय सहमतिको दस्तावेज जस्तो पनि छ, किनभने हिजो सरकार बन्दै गर्दाखेरिमा जे कुराहरू थियो त्यसलाई तपाईँले अघि भने जस्तै परिष्कृत परिमार्जित ढङ्गबाट यो आएको छ, त्यसकारण यो साझा दस्तावेज हो। यदि राजनीतिक आग्रह पूर्वाग्रह को चस्माबाट मुक्त हुने हो भने, अब त्यो नभएर राजनीतिक आग्रह पूर्वाग्रह राख्ने, हिजो सँगै हुँदा त्यही गरेको काम ठिक, आज छोरे अलग भयो त्यही काम गर्दा बेठिक भन्ने ढङ्गले जसरी उहाँहरू एउटा उपस्थित भइराख्नु भएको छ, प्रस्तुत भइराख्नु भएको छ, त्यो त राजनीतिक पूर्वाग्रह भन्दा अर्को त के हुने कुरा भयो र त्यसरी देश चल्दैन, त्यसरी अगाडि जान सकिँदैन। त्यस कारणले गर्दाखेरिमा हिजो प्रधानमन्त्री कार्यालयबाट साझा नै गर्दाखेरि ठिक हुने, आज प्रधानमन्त्री कार्यालयबाट साझा नै गर्दाखेरि संसदबाट किन भएन भन्ने हुने, होइन दलहरूको कार्यक्रम न्यूनतम कार्यक्रम संसदमा लगेर कसरी प्रस्तुत गरिन्छ? संसदमा त राष्ट्रपति नीति कार्यक्रम प्रस्तुत गर्नुहुन्छ, त्यहाँ प्राथमिकता प्रस्तुत हुन्छन्, संसदले त सरकारले त संसदमा त राष्ट्रपति थ्रु गर्छ नि नीति कार्यक्रम न्यूनतम कार्यक्रमहरू त, होइन यो त दलहरूको राजनीतिक पार्टीहरूको जो एउटा सरकारमा आबद्ध छन् उनीहरूको न्यूनतम साझा कार्यक्रम भएको हुनाले कसरी यो संसदभित्र गर्नुपर्छ भने यो लजिक पनि मिल्दैन। त्यस कारणले गर्दाखेरिमा एउटा यहाँले भन्नुभएको जस्तो अब आग्रह पूर्वाग्रह राख्ने कुरा त फरक कुरा हो, तर पनि यहाँ त विजेती विषय समेटिएका छन्, ती विषय राष्ट्रिय सहमतिका विषय छन्। अब राष्ट्रिय सहमति मान्ने नमान्ने एउटा कुरा त होला, तर विषयवस्तुका हिसाब राष्ट्रिय सहमतिका छन्। तर जहाँसम्म यो कानुनको पक्षको यहाँले कुरा गर्नुभएको छ, कानुनको पक्षको कुरा चाहिँ हामीले यसको सम्पूर्ण कार्यान्वयनको निम्ति प्रधानमन्त्री मन्त्री परिषदको कार्यालयमा एउटा अनुगमन संयन्त्र राख्ने र त्यहाँबाट जाने भनेका छौँ। र कैयन कुराहरू त के छन् भन्नुहुन्छ भने यसमा जस्तो मैले अघि पनि भने कानुन निर्माण गर्ने कुराहरू त ती कुराहरू त प्राथमिकतामा परेका छन्, सुरुवात भएका छन्, ती भएरै जान्छन्, त्यो गर्नु नै पर्छ, त्यसले समस्या हुँदैन। र अर्को सेवा प्रवाहका क्षेत्रमा पनि कैयन काम सुरुवात भएका छन् अनि त्यसको परिणाम आउन बाँकी छ, प्रोसेसमा छन्, त्यो आफ्नो कुरा हो, एउटा कुरा हो। तर पनि फेरि हामीले यहाँ भनेका जति पनि कुराहरू छन् ती गर्नै पर्ने कुराहरू छन्, होइन बाहिर विदेश जाने युवाहरूको विषयमा बोलेको होस् कि महिलाको विषयमा बोलेका कुराहरू हुन् कि अथवा अरू हामीले एउटा क्यू सिस्टम हटाउने भन्ने कुराहरू हुन् कि यी सबै कुराहरू मिटर ब्याजीका कुराहरू हुन् कि यी सबै कुराहरू तत्काल प्राथमिकताका साथ गर्नुपर्ने कुराहरू पनि यहाँ समेटेका छन्। र ती कामका निम्ति समाधानका निम्ति सुरुवात पनि भइसकेका छन् र कतिपय कुराहरूले त्यो बाटो लिइसकेका छन्, गति लिइसकेका छन्, ती कुरा पनि हामीले यहाँ समावेश गरेका छौँ। त्यस कारणले गर्दाखेरिमा यो समन्वय भन्ने कुरा हामी सबैले प्रधानमन्त्री कार्यालय सम्बन्धित मन्त्रालयहरू त्यसमा काम गर्ने सबै हाम्रा विकास एजेन्सीहरू र हामीले हाम्रो ब्युरोक्रेसी राष्ट्रलाई यसमा सहमत गराउन र ऊर्जावान गराउन सक्यौँ भने मलाई के लाग्छ भने यो सम्भव छ, सम्भव हुन्छ, यसलाई अगाडि बढाउन सकिन्छ। त्यस कारणले गर्दाखेरिमा यो कानुन नहुने भन्ने कुराहरू छैन, नीतिगत कुराहरू कानुनी कुराहरू त्यसरी पनि अगाडि बढ्दैछन् र अरू सेवा प्रवाहका कुराहरू पनि अगाडि बढ्दैछन्। विकास आयोजनाका कुराहरू पनि हामीले स्पष्टका साथ के भनेका छौँ भन्नुहुन्छ भने अलिक ठुला विकास आयोजनाहरू मात्र केन्द्रबाट गर्ने, नीतिगत काम अलि बढी गर्ने, ठुला विकास आयोजनाहरू गर्ने, सेवा प्रवाहको काममा चाहिँ त्यसलाई अगाडि त्यो ढङ्गले बढाउने भनेर हामीले भनेका छौँ। त्यस कारणले गर्दाखेरिमा यसमा कानुनको समस्या हुन्न भन्ने नै हामीले सरकारको विश्वास हो र अब त्यहाँ जहाँसम्म सरकारले अब अरू कसैले विकास एजेन्सी हाम्रो कर्मचारी तन्त्र हाम्रा अरू सम्बद्ध मन्त्रालय अरू कसैले पनि केही नगरेको एउटा कुरा होला, तर सबैले गर्ने बेलामा त्यो हुन्छ। र अर्को कुरा म तपाईँको रेडियो मार्फत एउटा स्पष्ट के पार्न चाहन्छु भने यिनै कुराहरू हिजो अहिले हामी सरकार गठनको 100 दिन भएको छ, तर 45 दिन त हामी सँगै थियौँ, अहिले पक्षमा हुनुहुन्छ उहाँहरू सहित बसेर गरेका कामहरू हुन्, कतिपय कुराहरू उहाँहरू सहित बसेर गरेका सुरुवात पनि हुन्, ती कुराहरू पनि हिजो खराब थिए भने हिजो किन त्यसको राम्रोसँग छलफल भएन भन्ने प्रश्न पनि फेरि यताबाट जन्मिन पनि सक्छ। त्यसकारण यो सम्भव छ भन्ने नै देख्छौँ हामी।
हजुर, जस्तो अब भनौँ न, अब सत्ता पक्षले सरकारले अब लोकतन्त्रमा प्रतिपक्षीहरूसँग झुकेरै सकेसम्म चाहिँ संवाद कायम गरेर समन्वय कायम गरेर काम गर्नुपर्छ र नतिजा एउटा परिणाममा पुग्नुपर्छ भन्ने सैद्धान्तिक मान्यता हुन्छ। र अब अहिले यो शान्ति प्रक्रियाको सन्दर्भमै भनौँ अथवा चाहिँ नै अर्थतन्त्रकै सन्दर्भ, अब अहिले दुईटा महत्वपूर्ण सन्दर्भमा यहाँहरू प्रतिपक्षीसँग कहीँ न कहीँ समन्वय गरेर अगाडि बढ्नुपर्ने अवस्थामा हुनुहुन्छ। अन्य विभिन्न विषयहरू पनि छन् जुन अघि नै हामीले भन्यौं कि त्यो संसद मार्फत जाने भएपछि त्यहाँ सबै दलहरूको सहभागिताको विषयहरू र भएन भने अन्तिममा बहुमत अल्पमतको विषय त छँदैछ। यद्यपि अब यो शान्ति प्रक्रियाको जुन विषय छ र अर्थतन्त्रको जुन विषय छ, हामीले हिजोका दिनमा मात्रै के देख्यौं भने यहाँहरूकै सरकारको अर्थमन्त्री हुँदाखेरि, यहाँहरूको पार्टीको अर्थमन्त्री हुँदाखेरि राष्ट्र ब्याङ्कसँग त्यति राम्रो समन्वय हुन सकेन, पछि एमालेको अर्थमन्त्री आएपछि अलिक समन्वय राम्रो भएको देखियो। अब अहिले पनि अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कको सम्बन्ध कस्तो होला, समन्वय कसरी अघि बढ़ला भन्ने विषयहरू संशय नै छन्, आशंका नै छन् र त्यो विषय अब विस्तारै गाँठो फुक्दै जाला एउटा विषय। अब अर्को शान्ति प्रक्रियाको विषयमा प्रमुख प्रतिपक्षी दलले अलि बढ़ी कड़ा रूपमा अहिले प्रतिक्रियाहरू दिइरहेको छ सरकारबाट बाहिरिएपछि, अब यी विषयहरूमा यहाँहरू कसरी जानुहुनेछ?
होइन, यहाँले भन्नुभयो जस्तो हामी त के भन्नुहुन्छ भने सबैमा सुरुबाटै सरकार गठन गर्ने बेलाबाटै राष्ट्रिय सहमतिको पक्षमा उभिरै आएको हो। होइन, हामी त सकेसम्म अब एक चरण एउटा समय राष्ट्रिय सहमति गरेर जाउँ, त्यो सम्भव छ। अहिलेको निर्वाचनमा जनताको म्यान्डेट पनि करिब त्यही खालको देखिन्छ भनेर हाम्रो त प्रयत्न भएकै हो। होइन, त्यो प्रयत्नमा अब सहमति हुन नसके पछाडि यो पछि सिर्जना भयो, त्यो आफ्नो ठाउँमा हामी सबै यसमा जानकार नै छौँ। तर जहाँसम्म यी विषयहरू छन्, तपाईँले भन्नुभएको जस्तो शान्ति प्रक्रियाका विषयहरू र अरू पनि बाँकी अर्थतन्त्रकै विषयदेखि लिएर थुप्रै विषयहरू छन्, ती विषयहरू राष्ट्रिय सहमतिको माग गर्छ त्यो विषयले। त्यो राष्ट्रिय सहमतिको माग गर्ने भएको हुनाले हामीले यसका निम्ति पहल प्रयत्न गर्नै पर्छ। होइन, सबै पक्ष यस ठाउँमा आउनै पर्छ। र अघि पनि मैले भने, तर हामी सबै के छ भन्नुहुन्छ भने आग्रह पूर्वाग्रहबाट मुक्त चाहिँ हुनुपर्छ अनि राजनीतिक संस्कार संस्कृति देखाउन सक्नुपर्छ। त्यसो भएर मैले के भने, हामी 45 दिन चाहिँ सँगसँगै काम गऱ्यौँ। डेढ महिना अघिल्लो अवधिमा सँगसँगै काम गर्ने बेलामा कैयन कामका सुरुवात भएका छन्, त्यसको ओनरसिप पनि लिनुपर्छ। त्यस कारणले अरू बाँकी विषय शान्ति प्रक्रियाको विषयहरू छन्, तपाईँले भन्नुभयो जस्तो, यो त पक्ष प्रतिपक्ष सत्ता पक्ष र प्रतिपक्षको मात्रै संयुक्त साझा विषय होइन कि, यो सिङ्गो देशको साझा विषय हो, हरेक नागरिकको साझा विषय हो, यो कुनै खास पार्टी र खास नेताको विषय होइन। त्यस कारणले गर्दाखेरिमा यो विषयमा त सहमति कायम गर्नै पर्छ, त्यसका निम्ति कोही पनि अब बायस भएर अगाडि बढ्न जरुरी छैन भन्ने सरकारको तर्फबाट भनिराखेकै विषय भयो। त्यसका निम्ति पहल प्रयत्न गरिराखेकै विषय भयो। विभिन्न तहमा नेताहरूका विभिन्न लेभलमा यो छलफल भइराखेको विषय पनि हो। त्यसकारण यति लामो समय भइसकेपछि पनि यो शान्ति प्रक्रियाको विषय किन अगाडि नबढाउने भन्ने विषयमा चाहिँ एउटा छलफल छ। यसमा यो शान्ति प्रक्रिया नहोस्, यो सकारात्मक भएर नटुङ्गियोस्, यो के अरे फेरि पनि देशमा द्वन्द होस् भन्ने कैयन पक्षहरू होलान्, कतिपयका इच्छा आकाङ्क्षा होलान्, तर सबै मिलेर त्यसलाई तोड्नुपर्छ भन्ने कुरा सरकारको हो। त्यसका निम्ति पहल प्रयत्न भइरहेको छ, हामी त्यो गर्छौँ। र अर्थतन्त्रकै विकासमा पनि, अर्थतन्त्रको क्षेत्रमा पनि के हो भन्नुहुन्छ भने, गिर्दो अर्थतन्त्र भन्ने कुरा हामी सबैकै साझा विषय हो। अनि त्यसमा विभिन्न घटना परिवेशले गर्दा त्यो भएको छ। र अहिले सरकारले चाहिँ सबै विकास एजेन्सीहरू, सबैसँगको हाम्रा सबै यससँग सम्बन्धित निकायहरू, सबैसँगको के हो भन्नुहुन्छ भने, हाम्रा सम्बन्धहरू गर्नुपर्ने काम कर्तव्य अधिकारका विषय त कानुनले नै डिफाइन गरिसकेको छ। त्यो कानुनले डिफाइन गरिसकेको विषयलाई हामी कसैले सम्बन्ध कसैसँग राम्रो भयो वा भएन भन्ने अर्थमा होइन कि, हामीले कानुन टेकेर एउटा हाम्रो अथवा हाम्रो देशलाई टेकेर, हाम्रो देशको स्वार्थलाई टेकेर अगाडि बढ्ने हो भने यो कसैसँग पनि सम्बन्ध बनाउने र बिग्रिने भन्ने कुरा यो सम्भव कुरा पनि छैन। त्यो बन्छ, बनाएर गइन्छ, जानुपर्छ। तर पनि के हो भन्नुहुन्छ भने, फेरि सबैले आफ्नो ठाउँबाट कर्तव्य बोध पनि गर्नुपर्छ। हाम्रोमा कस्तो भयो बढी भने, अधिकारको खोजी सबैले गर्ने, कर्तव्यतिर अलि बढी ध्यान नदिने जुन स्थिति बनेको छ त्यसबाट हामीले करेक्सन गरेर जानुपर्छ। र यो सबै विषयमा अब यो त गठबन्धनमा आबद्ध दलहरूको संयुक्त नीति कार्यक्रम भएको हुनाले यसको कार्यान्वयन त उनीहरूको प्रमुख दायित्व भयो भयो, तर पनि फेरि यो हिजोको जगमा एउटा खडा भएको छ, हिजोको गठबन्धनको जगमा पनि यो खडा भएको हुनाले यो प्रतिपक्षको पनि विषय हो। त्यस कारणले गर्दाखेरिमा यसलाई हामीले बजेटमा, कार्यक्रम मा, फेरि नीति कार्यक्रममा, सबैमा पनि इन्डोर्स गरेर र यसको प्रभावकारी अनुगमन र अनुगमन संयन्त्र बनाएर यसलाई अगाडि बढ्न जरुरी छ। यसका निम्ति रचनात्मक सहयोग प्रतिपक्षबाट पनि होस् र हुनुपर्छ भन्ने म आग्रह पनि गर्न चाहन्छु। र सरकारको तर्फबाट फेरि त्यसको सहयोग समर्थन जुटाउने पहल प्रयत्न भइ पनि राखेको छ, त्यो हुने नै छ।
मन्जु, जस्तो अब हुन त भनौँ न, राष्ट्रियताको विषय प्रश्न वास्तवमा होइन, हरेक नागरिकमा राष्ट्रियता करिब करिब उति नै हुन्छ, केही अपवाद छाडेर। यद्यपि राष्ट्रियता हामीका एउटा राजनीतिको विषय बन्ने गरेका छ, राजनीतिक मुद्दा बन्ने गरेका छ। पछिल्लो समयमा पनि प्रमुख प्रतिपक्षी दलले यहाँहरूको सरकार बनिसकेपछि अब हामी हेरौँला राष्ट्रियतामा यिनीहरूले के गर्छन्, सीमा समस्यामा कसरी गर्छन् भनेर कुराहरू आएको थियो। अब नीति तथा कार्यक्रममा यहाँहरूले सीमा समस्या कूटनीतिबाट समाधान गरिन्छ भनेर भन्नुभएको छ, यसको पहल के हुन्छ? प्रधानमन्त्रीको आसन र भारत भ्रमणमा त्यस विषयमा छलफल हुन्छ?
नै यो त हामीले त यसमा पनि स्पष्ट गरिएको छ र पहिलेदेखि नै स्पष्ट भइराखेको कुरा के हो भन्नुहुन्छ भने हामी असंलग्न परराष्ट्र नीतिकै पक्षमा छौँ पहिलेबाटै, होइन, पञ्चशील सिद्धान्तका आधारमा चल्नुपर्छ भनेका छौँ। र अझ के पनि यसमा भनिएको छ भन्नुहुन्छ, हाम्रो परराष्ट्र सम्बन्ध र सम्बन्ध एउटा साझा हुनुपर्छ र हामीले साझा धारणाबाट यसलाई साझा धारणा बनाएर अगाडि बढ्नुपर्छ भन्ने विषय पनि यहाँ उल्लेख गरिएको छ। त्यस कारणले गर्दाखेरिमा हामी जति पनि हाम्रा छिमेकीहरूसँगका सीमासँग जोडिएका समस्याहरू र हाम्रो देशको आर्थिक समृद्धिमा छिमेकी दुई ठुला छिमेकी राष्ट्रहरू हामीसँग छन्, होइन, उनीहरूसँगको सहकार्य र उनीहरूसँगको सही सम्बन्धका आधारमा हामी अगाडि बढ्न सक्यौँ र देशलाई एउटा फाइदा हुने ढङ्गले अगाडि कुराहरू त्यसलाई व्यवस्थित गर्न सक्यौँ भने चाहिँ सम्भव छ, गर्न सकिन्छ भन्ने लाग्छ। मूल कुरा राष्ट्रिय स्वार्थ आफ्नो हितमा, राष्ट्रिय स्वार्थको हितमा हामी उभिनुपर्छ भन्ने कुरामा काहीँ कतै समस्या र त्यसको क्वेसनको कुरै भएन। र जहाँसम्म प्रधानमन्त्रीज्यूको भारत भ्रमणको विषयमा यी कुराहरू के हुन्छन् भन्ने कुराहरू छन्, यी कुराहरूदेखि लिएर अरू बाँकी कुराहरू पनि जति पनि विषयहरू छन्, होइन, हामीले देशमा गर्नुपर्ने कैयन कुराहरू हामी भारतको सहयोग नलिएर सम्भव छैन, किनभने हामी तिनतिरबाट भारतद्वारा घेरिएका छौँ र अर्को कतै अन्यत्र सम्बन्ध सम्पर्क बढाउँदा पनि भारतकै माध्यमबाट हामी अगाडि बढ्नुपर्ने भौगोलिक रूपमा त्यस्तो जियो पोलिटिक्समा हामी छौँ। त्यस कारणले गर्दाखेरिमा हामी यी सबै अरू विषयहरूमा पनि जो एउटा भारतको सहयोग आवश्यक पर्छ, भारतीय लगानी आवश्यक पर्छ, ती सबै विषयमा पनि सविस्तार त्यहाँ कुराहरू हुनेछन्, चर्चा हुनेछ। र हामीले के लाग्छ भन्नुहुन्छ भने भारत भ्रमणबाट यी खालका समस्याका कुराहरू पनि सम्भावनाका कुराहरू पनि त्यो दुवै कुराहरूमा छलफल हुनेछ, चर्चा हुनेछ र त्यो विषयमा एउटा न एउटा निकास निस्किन्छ भनेर हामी ठान्छौँ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी दशदलीय गठबन्धनको संयुक्त सरकारका नीति तथा कार्यक्रम हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सार्वजनिक गरिएको छ। नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा आफूले लिएको र त्यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ। यिनै विषयमा आजको अन्तरसम्वादमा कुराकानी गरिरहेका छौं नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा कुराकानीमा हामीसँग हुनुहुन्छ। अब मन्ज्यू, सरकारको सय दिनको सन्दर्भ यहाँले अलिकति कोट्याउनु भएको थियो। सरकारको सय दिनको सन्दर्भ चलिरहँदा प्रधानमन्त्री अलिक बढी चाहिँ औपचारिक कार्यक्रमहरूमा सहभागी हुन थाल्नुभयो, सरकारका मन्त्रीहरू अलिक बढी चाहिँ औपचारिक कार्यक्रमहरूमा चाहिँ व्यस्त हुन थाल्नुभयो, सरकारका कामहरूले गति लिन सकेनन्। यदि चाहिँ त्यस्तो आवश्यकता हो भने बरु मन्त्री परिषदको एउटा मन्त्रीलाई नै नियुक्त गरेर उहाँलाई अलिक बढी कार्यक्रमहरूमा समावेश गरेर सरकारका विषयगत मन्त्रीहरू प्रधानमन्त्रीले अलिक बढी काम गर्ने हो कि अहिले त्यस्तो अवस्था छ भन्ने खालको धारणाहरू आइरहेको छ, त्यो विषयमा यहाँहरूको केही ध्यान आकर्षण भएको छ?
नै एकदमै ध्यान आकर्षण भएको छ र यसमा सचेतता पनि छ र अहिले हिजो पनि नीति कार्यक्रममा पनि त्यो विषय उल्लेख भएको छ, होइन, अनावश्यक औपचारिक कार्यक्रम, अनावश्यक विदेश भ्रमणदेखि लिएर सबै कुराहरूलाई कटौती गरेर काममा केन्द्रित हुने भन्ने पनि छ र यहाँलाई थाहा पनि भइसक्यो, बाहिर आइ पनि सकेका छ। अस्ति 100 दिन पुगेको उपलक्ष्यमा हाम्रो जुन क्याबिनेट बैठक थियो, क्याबिनेट बैठकमा प्रधानमन्त्रीज्यूले एउटा स्पष्ट हामी जागिर खान आएका होइनौँ, हामी केही गर्न आएका हौँ, केही गर्नुपर्छ, त्यो म्यान्डेट हामीलाई छ, हामीलाई अरू गर्ने छुट छैन भनेर अलि स्पष्ट र अलि स्पष्ट निर्देशन पनि उहाँले गर्नुभएको छ। मन्त्रीहरू, मन्त्रालयहरू, कर्मचारीहरू सबैलाई हुने गरेर त्यो निर्देशन पनि गर्नुभएको छ। र जहाँसम्म कतिपय कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने कतिपय कार्यक्रमहरू चाहिँ अब सहभागी हुनै पर्ने जस्तो पनि हुँदो रहेछ, त्यस कारणले त्यो सहभागी हुनै पर्ने कार्यक्रम बाहेक अरू कार्यक्रममा त्यसरी नजाने, आम रूपमा नजाने भन्ने नै भएको छ। र बाँकी अब समय मन्त्रालयमा काम गर्ने कर्मचारीहरू उहाँहरूसँग छलफल गरेर हाम्रो त झन् अब अहिले त झन् नीति कार्यक्रम बजेटको एउटा हामी पूर्व सन्ध्यामा पनि छौँ, होइन, त्यस कारणले गर्दाखेरिमा पनि आफै पनि हामी मन्त्रालयमा आफ्नो काममा व्यस्त हुनुपर्ने त्यो समयको माग पनि छ, त्यो जरुरी पनि छ, त्यो आवश्यक पनि छ। त्यस कारणले गर्दा त्यसमा सबैले अब एउटा काममा रिफर्म गर्ने गरेर र हरेक मन्त्रीहरूले कमसे कम दैनिक रूपमा एउटा एउटा भए पनि नयाँ कामको सुरुवात गर्नुहोस् भनेर पनि एउटा उहाँको स्पष्ट निर्देशन छ, कडा निर्देशन पनि छ। र फेरि यो स्वयं सबैले फेरि सरकारमा सहभागी सबै दलहरूले, सबै मन्त्रीज्यूहरूले सबैले फेरि यसको कमिटमेन्टको विषय पनि छ, यो सबैले आफ्नो ठाउँबाट हामीले कमिटमेन्ट पनि गरेका छौँ। त्यस कारणले गर्दा मलाई के लाग्छ भने यसमा त्यस्तो समस्या हुँदैन. अब एकाध कार्यक्रम कहिले काहीँ त्यस्तो जरुरी पर्छ, आफू मन्त्रालय सम्बद्ध निकायहरूका कार्यक्रम पर्छन् त्यहाँ नगरिँदाखेरिमा ती कार्यक्रमहरूमा एउटा विगतदेखि सबै ढङ्गले सहभागी हुने परम्परा रहिरहेको छ. त्यस्ता खालका प्रधानमन्त्री कार्यालयसँग सम्बद्ध निकायहरू ती इकाइहरू कतिपय कुरामा मन्त्रालयसँग सम्बद्ध इकाइहरू र यो बिचमा चाहिँ तपाईँले भन्नुभएको जस्तो के हो भन्नुहुन्छ भने 15-16 मन्त्रालय प्रधानमन्त्रीज्यू आफैले लिन पर्दाखेरिमा अब त्यसँग सम्बद्ध मुख्य मुख्य कार्यक्रमहरूमा सहभागी त्यस्तो देखिएको कुरा साँचो कुरा हो. तर त्यो कुरामा सरकार पनि सचेत छ, प्रधानमन्त्री सचेत हुनुहुन्छ, हामी सबै सचेत छौँ, त्यसलाई हामीले करेक्सनै गरेर जाने कुरा हाम्रो न्यूनतम साझा कार्यक्रम पनि प्रतिबद्धता व्यक्त गरेका छौँ.
मजु अब बजेटको तयारीको सन्दर्भ छ र बजेटको तयारीका सन्दर्भमा यहाँले अहिले अलिकति उल्लेख गरिसक्नुभयो कि सरकारले पूर्णता अझै पनि पाउन सकेको छैन, प्रधानमन्त्रीसँग केही मन्त्रालयको भार अहिले पनि छ. यद्यपि प्रधानमन्त्रीले पछिल्ला केही दिनहरूमा आगामी वर्षको बजेटले नयाँ शुरूआत गर्नेछ, त्यो उत्पादन मैत्री हुनेछ भन्ने खालको कुराहरू गर्नुभएको छ र त्यो राहत मैत्री पनि हुनेछ भनेर पनि यहाँहरूको पार्टीको एउटा कार्यक्रममा उहाँले सहकारीको कार्यक्रममा भन्नुभएको छ कि यो पालि अलि हामी फरक ढंगले जानेछौं. त्यो फरक भने के हुन्छ? यो एउटा भन्नका लागि फरक मात्रै हो कि त्यो वास्तवमा त्यो लक्षित वर्ग अथवा लाभान्वित हुनुपर्ने वर्गले त्यसको केही लाभ पाउनेछन्, अर्थतन्त्रमा केही सुधार आउनेछ, कस्तो हुनेछ?
होइन, यो कस्तो हो भन्नुहुन्छ भने यसको कतिपय सिम्टम त हाम्रो यही नीति कार्यक्रममा पनि देखिएको छ. होइन, अब एउटा सीमान्तकृत समुदाय लैङ्गिक उत्पीडित जाति वर्ग क्षेत्र लिङ्गको पक्षमा काम गर्ने कुराको जुन प्रतिबद्धता छ अन्त बजेट पनि त्यो ढङ्गले एलोकेसन हुन्छ भन्ने कुराहरू पनि छ. होइन, त्यो यिनी विषयहरू पनि एउटा यसलाई एउटा हाम्रो नीति कार्यक्रममा राम्रोसँग के स्वीकार गरिएको छ भन्नुहुन्छ भने विकास भनेको मानव विकास हो, मानव विकास भनेको श्रमको विकास हो र त्यो श्रमको विकास भनेको अर्थतन्त्रको विकास हो अन्तत गएर भन्ने कुरा पनि यहाँ उल्लेख गरिएको छ. त्यस कारणले गर्दाखेरिमा हामीले श्रम द्वारा त श्रमलाई सम्मान गर्ने कुरा, श्रमलाई अगाडि बढाउने कुरा र मानव विकास नै एउटा हाम्रो विकास निर्माणको मुख्य कडी हो भन्ने कुरालाई आत्मसात गर्दै त्यो ढङ्गले अगाडि जाने क्रममा थुप्रै नीति कार्यक्रममा पनि समावेश गरिएका छन् र हामीले हाम्रो एउटा गिर्दो अर्थतन्त्रको जुन अवस्था छ त्यो अर्थतन्त्रलाई अगाडि बढाउने सेवा प्रभावदेखि लिएर सबै होइन उत्तरी समुदायका मान्छे किसान पेन्सनका कुरा पनि यहाँ गरिएका छन्, किसानसम्म पुग्ने कुरा, जाति वर्ग क्षेत्र लिङ्ग समुदायलाई एउटा राज्य सत्ताको मूल प्रवाहमा अझ प्रभावकारी ढङ्गले ल्याउने कुरा, ती कुराहरू पनि यहाँ समावेश भएको हुनाले तिनै कुराहरूलाई हामीले व्यवस्थित ढङ्गले बजेट एलोकेसन गर्न सक्यौँ, बजेट विनियोजन गर्न सक्यौँ र विगतमा कस्तो भएको छ भन्नुहुन्छ भने हामी त्यो करेक्सन गर्ने अहिले सोच्दैछौँ. विगतमा कस्तो भएको छ भन्नुहुन्छ भने हाम्रो संविधानले दिएको चाहिँ हाम्रो वास्तवमा भन्ने हो भने केन्द्रलाई चाहिँ ठुला आयोजनाहरू नीतिगत कामहरूको जिम्मेवारी नै केन्द्रलाई दिएको हो, सङ्घलाई दिएको हो. तर हाम्रो कस्तो भयो भने 5 लाखको 2 लाखको बजेट पनि केन्द्रबाट एलोकेसन गर्ने खालको जुन एउटा विगतको ट्रेन परम्परा थियो त्यो अहिले एउटा तोड्ने कमिटमेन्ट पनि गरिएको छ. त्यस कारणले पनि अब धेरै विषयमा हामी नयाँ ढङ्गले जानेर देशको एउटा अर्थतन्त्रको जुन समस्या छ त्यो समस्यालाई समाधान गर्नको निम्ति के आवश्यक पर्छ त्यो गरेर पनि जाने र के प्रभावकारी कार्यक्रम पनि गर्ने भन्ने उद्देश्य छ. त्यो अनुसार सबैतिरबाट तयारी भइरहेको छ, तयारी कम्प्लिट भयो भने मलाई लाग्छ यसो फरकपना पाउँछ बजेट.
मन्जु, अब हामी करिब करिब अन्तिम समयमा छौँ, अन्तिम मिनटमा छौँ. अब सरकारको आज 104 दिन भएको छ, बिहानीले दिउँसोको संकेत गर्छ भने जस्तो अब यहाँहरूले अस्ति सरकारको भनौँ न 100 दिनको उपलब्धि त सार्वजनिक गरिसक्नु भएको छ. यद्यपि यहाँको आफ्नै अनुभवले के भन्छ, अब दोस्रो ठूलो दल संसदको बाहिरिएको छ, पहिलो ठूलो दल यहाँहरूसँग अहिले छ, यहाँहरूले गरिरहनु भएको काम यहाँको इमान्दारितापूर्वक यहाँभित्र मनबाट अब यो सरकारले हामी केही गति लिन्छौँ, जनताका अपेक्षाहरू पूरा हुन्छ जस्तो लाग्छ कि अझै पनि केही समस्याहरू उल्झनहरू हुन सक्छन् जस्तो लाग्छ?
नै समस्या उल्झन यिनी भन्ने कुरा त नियमित भइरहने कुराहरू यिनी हुन्छन्. होइन, कहिले कुन प्रकारले हुन्छ, कहिले कुन प्रकारले हुन्छ, तर त्यो मेजर कुरा होइन. समस्या उल्झनलाई त समाधान गर्ने कुरा हो, त्यसको समाधान कसरी खोज्ने भन्ने कुरामा त्यसको एउटा प्रभावकारी रूपमा त्यसको आफ्नो कार्य सम्पादन क्षमतालाई हामीले बढाउने कुरा पनि हो. त्यस कारणले गर्दाखेरिमा समस्या उल्झनका बावजुद पनि समस्या उल्झनहरूलाई एउटा समाधान गरेर हामी अगाडि बढ्नुपर्छ. र अहिले आउँदाखेरिमा केही गर्न सकिन्छ कि सकिन्न भन्ने कुरै भएन, केही गर्नको निम्ति त हामीलाई नगर्नको निम्ति छुट्टै छैन. त्यस कारणले गर्दाखेरि केही गर्नुपर्ने एउटा जबरजस्त ढङ्गबाट हामीमाथि दबाब पनि छ, त्यो गर्नै पर्छ भन्ने कुराको आफूले आफैलाई हामीले पनि दबाब पनि दिइरहेका छौँ भने बाह्य दबाब हामीलाई आम जनताको दबाब पनि छ. सबै अब हाम्रा सबै खालको दबाब हामीले त्यो महसुस गरेका छौँ र स्वयं आफूले आफैलाई पनि दबाब दिइरहेका छौँ. त्यस कारणले गर्दाखेरिमा केही गर्ने कि नगर्ने, केही गर्न सकिएला कि नसकिएला भन्ने कुराको त क्वेसनै भएन, गर्नै पर्छ भन्ने कुराको त प्रतिबद्धता छ. तर जहाँसम्म इन्डिभिजुअली के लाग्छ भन्ने तपाईँको प्रश्न छ. मलाई इन्डिभिजुअली पनि के लाग्छ भन्नुहुन्छ भने अहिले जुन खालको एउटा स्थिति परिस्थिति सिर्जना भएको छ यो बेलामा केही गर्न सकिएन. यो बेलामा एउटा जनतामा आश देखाउन सक्ने र एउटा प्रभावकारी कार्यक्रमहरू केही गर्न सकिएन भने हाम्रो गिर्दो अर्थतन्त्र अझै गिरेर जानेछ. त्यसकारण यसलाई सबलीकरण गर्नै पर्छ. हाम्रा विकास आयोजनाहरूको जुन अवस्था छ, जुन हालत छ, अनि त्यसलाई नीतिगत रूपमा हल गर्नपर्ने कहाँ हो, ती विषयलाई हेर्नै पर्नेछ. र तिनी कुराहरूलाई पनि हामीले फेरि एउटा कार्यविधिमा, नियमावलीमा, नियममा, कानूनमा तिनी कुरामा पनि कतिपय कुराहरू सम्बोधन गरेर जानुपर्नेछ भने कैयन कुराहरू आफ्नो कार्य सम्पादनमा साँच्चै संहिताको मर्म, समावेशिताको मर्म अनुरूप फेरि हाम्रा कार्य सम्पादन हामीले गर्न गयौँ, बजेट निर्माण गरेर गयौँ भने मलाई के लाग्छ भने हामी इमानका साथ काम गर्ने कुरा पहिलो कुरा हो. इमानका साथ गर्यो भने यो सम्भव छ भन्ने मलाई लाग्छ.
मजु यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई पनि. रेडियो नेपालबाट हाम्रा यी सरकारका न्यूनतम साझा कार्यक्रमहरूका सन्दर्भमा आयोजित रहेर सरकारका अरू काम कुराहरूलाई पनि हामीले जनसमक्ष लैजान सक्ने अवसर मिलाउनु भयो, यसका लागि धेरै धेरै धन्यवाद.
उहाँ हुनुहुन्थ्यो संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्मा. अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.